वरहमतुल्लाहि
वालेकुम
मेरा नाम फातिमा
वरकातुहू।
जावेद है, मैं रावलपिंडी से बोल रही हूँ। मेरी आपसे गुजारिश ये है कि अगर इंसान का वजू हो तो वो दो टाइम नमाज पढ़ सकता है। मसलन अगर जोर का वजू हो तो मगरिब तक नमाज पढ़ सकता है। और दूसरा सवाल ये है कि मेरे मामू, उनका मैदा खराब है तो उनको कोई शिफा के लिए कोई वजीफा बताए। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू। एक वजू से दूसरी नमाज पढ़ सकते हैं, अलबत्ता दूसरी नमाज के लिए ताजा वजू करना मुस्तहब है। तो जोर से मगरिब पढ़ सकते हैं। शुरू में दावत इस्लामी का जब सिलसिला था तो हम एक बार वो काफले में थे। पहले ऐसा होता था कि मैं काफले में इस तरह सफर करता था कि बस एक ही काफला होता था हमारा, और वो बाबुल इस्लाम में हम दाखिल होते थे बाबुल मदीना से चलकर। तो फिर वो बाबुल इस्लाम में कई शहरों से होते हुए फिर हम पंजाब में दाखिल होते थे, फिर खैबर पख्तूनख्वा जाते थे। इस तरह ये हम सफर करते थे। एक बाबा जी होते थे, बाबा अब्दुल हमीद, तो वो हमारे साथ थे। तो वो उनका वजू था, वो मुझे बताते थे कि मेरा अब तक वजू है। यहाँ तक मुझे बताया कि देखो दो दिन हो गए और मेरा अभी तक वजू है। तो ये वजू रखने वाले बस क्वालिटी थी इनकी, दो दिन तक ना ये सोए होंगे। 1900 इसकी सूरतें जो लिखी हैं वो उसमें बाहर शरीयत वगैरह में वजू टूटने की, तो ऐसे कोई अमल पेशाब भी नहीं लगा होगा ना इनको, इस्तिंजा की हाजत नहीं हुई होगी। दो दिन से इनका वजू था।
क्या बात,
तो ये होता है कि बाद लोग रख लेते वजू। इस तरह वजू रखना हरज नहीं है, बल्कि अच्छी बात है। हर वक्त बावजू रहे सहन से। दूसरा इला आपके मामू जान को शिफा कामिला अता फरमा।
आमीन आमीन।
आजकल मैदा जो है वो अक्सरियत का खराब होता है, किसी की किसी को तकलीफ कम, किसी को ज्यादा। तो गालिबन 99% का मैदा मेरा ख्याल है कुछ ना कुछ उसमें प्रॉब्लम रहता है, मेरा अंदाजा है। और इसकी वजह मैं हमेशा बताता रहता हूं कि वो पेट के कुफले मदीना का ना होना, यानी खाने एक तो ज्यादा खाना, फिर होटल का खाना, ज्यादा मसालेदार चटपटी गिजाएं खाना, डके खाना, अच्छी तरह चबाने से गुरेज करना, देखकर चबाए निकलना। जैसे आजकल शरीयत जो है वो चबाने के उसूल के मुताबिक नहीं चबाती और ठका थक वो निकलते रहते हैं। उधर अंदर में कहा करता हूँ रबर की मशीन है, तो अब ये दांतों का काम आंतों से लेते हैं, तो आते कहा उसको हम करूंगी बड़े बड़े वो गट्ठों को बोटों को, फिर वो डिस्टर्ब हो जाती है। इसलिए अगर मामू जान आपके परहेजी करेंगे ना तो इंशाल्लाह मैदा सही हो जाएगा। मैंने एक टिप की किताब में बड़ी प्यारी बात पढ़ी थी कि एक शख्स था, वो मरीज था, दुनिया जान के इलाज करवाया उसने, कोई डॉक्टर हकीम नहीं छोड़ा। सब डॉक्टर ने जवाब दे दिया, बिल्कुल सूख के कांटा हो गए, इनकी तबीयत सही होती ही नहीं थी। फिर उसने अपने गिजा पर गौर किया, उसने अपने आप बीती लिखी थी कि मैंने अपनी गिजा पर गौर किया कि मैं खाता क्या हूं। तो गौर करते करते ये इस नतीजे पर पहुंचा कि मैं बराबर चबाता नहीं। फिर इसने गिजा को चबाकर खाना शुरू किया और इतनी देर तक वो निवाले को चबाता था कि वो चबने के बाद खुद लिक्विड बन वो लिक्विड बन जाता, मुंह में जो भी चावल रोटी जो भी डाली ना वो लिक्विड की सूरत बनकर खुद ही गले में बह के चला जाता, लुढ़क जाता। इस तरह इसने खाने का सिलसिला किया, तो वो किसी दवा के वो इसकी सेहत जो थी वो बेहतर होनी शुरू हो गई, यहां तक कि वो तंदुरुस्त हो गया। फिर इसने इलाज बिल गिला इलाज बिल गिजा پر مزید ریسرچ کی اور اسی طرح اس نے وہ علاج کا ادارہ کھولا اور لوگوں کا اسی طرح غذاؤں کے ذریعے علاج شروع کیا، یہاں تک کہ اس نے اس کا باقاعدہ اپنے ادارے کو وسیع کیا اور کافی اس کی شاخیں کھولی، برانچیں کھولی. تو یہ ہے کہ اگر اپنے علاج پر توجہ، ایک غذا پر توجہ دی جائے نا، تو کئی غذائیں ایسی ہوتی ہیں جو بظاہر بے ضرر ہوتی ہیں لیکن وہ طبیعت کے لیے ناموافق ہوتی ہیں، اور اس طرح آدمی جو ہے وہ تکلیف میں آ جاتا ہے. اب جیسے میں اپنا بتاؤں، کیونکہ آپ کو نفع پہنچانا مقصود ہے، میں پیشاب کا مریض ہوں، کثرت پیشاب کا، میں نے اس کے لیے آپریشن بھی کروایا اور میرا آپریشن کروانا بھی بہت آزمائش ہے. کچھ 7-8 سال پہلے چھپ کر حیدرآباد میں بڑی ترکیب سے وہ چھپ کر گیا آپریشن کروانے کے لیے، لیکن اب یہ کہ میں بھی اور چھپوں تو چلی جانا تھا، وہ داڑے کے داڑے کوم آنے شروع ہو گئے. خیر، لیکن فی الحال جو پوزیشن ہے نا ہمارے ملک کی دہشت گردی کی، ان دنوں تھی لیکن تدریج کم تھی. اب تو میں وہاں کے اسپتال میں علاج نہیں کروا سکتا اس طرح. خیر، مجھے آپریشن کے بعد فائدہ ہو گیا، کچھ عرصہ، تھوڑا سا عرصہ فائدہ رہا، پھر میرا مرض آ گیا واپس. اب میں پریشان، اب میں حالات بھی کے خراب ہو گئے، خراب سے خراب تر ہوتے چلے گئے. اب میں کیا کروں، اب گھر پہ مشینیں منگوا کر اور کچھ الٹرا ساؤنڈ کی ہوتا کی بھی کی، لیکن بہرحال یہ کہ اب میں پھر ملک سے باہر میں نے وہ سارے اپنے ٹیسٹ کروائے اور بہترین مانی جانے والی اسپتال، بہت مہنگی اسپتال میں میں نے اس کی ترکیب بنائی اور اس کا بہت بڑا ٹیسٹ ہوتا ہے، یہ سسٹوسکوپی میں نے کروائی. دو دو ڈاکٹروں نے اس کو چیک کیا، بڑے ڈاکٹروں نے، اور بھاری فیسوں کے ساتھ یہ ہوا، اور انہوں نے بول دیا کہ، ڈاکٹر نے یہ مطلب رپورٹ دی کہ ہماری سمجھ میں آپ کا مرض نہیں آ رہا، آپ کو مرض ضرور ہے، پیشاب آتا ہے ورنہ آپ آتے کیوں ہمارے پاس، لیکن آپ کے سارے یہ رپورٹ ہمارے جو ہیں یہ کلیئر ہے. سب سے بڑا جو اس کا جو سسٹوسکوپی آخری اس کا وہ تھا، بہت تکلیف دہ ٹیسٹ تھا وہ، اس میں بھی کچھ آیا نہیں ہے. آپ کا مطلب جو بھی ہے نظام وہ اندر کا سب درست ہے، پیشاب کیوں آتا ہے اس کی وجہ ہم کو پتا نہیں ہے. انہوں نے میرے سے معذرت کر کے جو ایک دو مشورے دینے تھے وہ دے دیے. اب پیشاب کیوں آتا ہے، میں پریشان کہ چلو مرض کا پتا چل جاتا کہ بھائی تم کو آپریشن کروانا پڑتا تو میں ذہن بنا کے کیا آپریشن کروا لوں گا، لیکن آپریشن بولا ہم خامہ کا کیوں آپریشن کرے جب آپ کو ضرورت ہی نہیں آپریشن کی. اب میں وہی غذا پر، اب یار کوئی ضرور ایسی غلطی ہے جس کی وجہ سے آتا ہے. میں چاول بند کیے، میں نے چاول بند کیا تو میرے کو فرق پڑ گیا. میں نے چاول بند کیے اور میں سمجھ گیا اور میں اس نتیجے پر پہنچا کہ چاول سے مجھے الرجی ہے، اور اب بھی مجھے بعض اوقات اتنی، یعنی کہ اس عمر میں اتنا کھلاسے کے ساتھ پیشاب آتا ہے کہ میں حیران رہ جاتا ہوں. اتنا مطلب یعنی کہ اطمینان بخش انداز میں پیشاب آتا ہے، ورنہ پہلے اتنی تکلیف سے میں گزرا ہوں مجھے اس کا خود ہی مجھے پتا ہے. اگرچہ مرض میرا 100% گیا نہیں ہے، مجھے فرق بہت پڑ گیا الحمدللہ، کوئی اس کی میں دوا نہیں کھا رہا. تو چاول میں نے چھوڑ دیا تو میرا علاج ہو گیا ایک طرح سے. اچھا، مزید سردیوں میں پھر میرا یہ عود کرتا مرض، ٹھنڈک میں پیشاب. یہ اللہ نے ایسا کرم کیا کہ ایک علاج اور سجا دیا اس نے، تب میں پانی گرم کر کے پیتا ہوں.
اللہ اکبر.
ویسے بھی میں ٹھنڈا پانی عام طور پر بھی بچتا ہوں اس سے، حتی الامکان گرمیوں میں بھی ٹھنڈا پانی پینے سے بچتا ہوں. میری عادت میرا معمول تھا پانی پینے کا گرمیوں میں. اب چونکہ سردیاں ہیں تو وہ گرم کر کے میں پانی پی رہا ہوں, اور پانی ایسا گرم ہو کہ جیسے ہم گرم پیتے ہیں نا اس طرح کیا, پہلے پھر تھوڑا ٹھنڈا ہو جائے لیکن یہ کہ مناسب گرم برداشت کے اندر, ایسا نہیں کہ منہ جلا دے. تو یہ بھلے تھوڑی دیر لگتی ہے لیکن میں یہ گرم پانی پیتا ہوں. گرم پانی پیٹ کے لیے بڑا مفید ہے, اور الحمدللہ سردیوں کے باوجود میرا پیشاب کا مرض اس وقت دبا ہوا ہے. ابھی میں 4.25 گھنٹے ہوئے تقریباً میں ایک ہی سیٹ پر ایک ہی نشست پر بیٹھا ہوا ہوں, پیشاب سے اٹھا نہیں ہوں ابھی تک, اور سردیوں کا موسم ہے. اللہ کا کرم ہے, اللہ کی رحمت ہے, الحمدللہ یہ اسی کا کرم ہے. تو جو دیگر مریض پیشاب کے, کیونکہ 50 سال کے بعد عام طور پہ پروسٹیٹ گلینڈ بڑے ہو جاتے ہیں اور پیشاب کا مرض شروع ہو جاتا ہے 50 سال کے بعد عموماً. تو جو اس طرح کے مریض اگر ہیں یا اس طرح کی عمر کے لوگ ہیں جن کو پیشاب زیادہ آتا ہے, وہ اگر ڈاکٹروں کے پاس دھکے کھانے کے بجائے یا اس کے ساتھ ساتھ اگر کھٹی چیزوں پر کنٹرول کریں, ٹھنڈے پانی پر کنٹرول کریں, چاول پر کنٹرول کریں, اور اگر گرم پانی سردیوں میں اگر اور عام دنوں میں سادہ پانی پر توجہ دیں. بے شک کوئی بھی علاج جو بھی ہے نا وہ کسی بھی طبیب کے مشورے سے کرنا چاہیے, کوئی ضروری نہیں ہے کہ آپ کو یہ گرم پانی موافق آئے, اس کی کوئی گارنٹی نہیں. مجھے موافق آیا الحمدللہ, فی الحال موافق ہے, کل کیا ہوگا مجھے نہیں پتا. میں نے ابھی بھی اس دوران پانی پیا تو بھی گرم پانی پیا, تو اس طرح پانی پینے میں لوگ یہ سمجھیں گے کہ یہ کوئی مطلب یہ کوئی مشروب پی رہا ہے, لیکن وہ گرم پانی تھا. چائے بھی پی, میں نے چائے بھی پی, ایک اس میں پاپا بھی بھگو کے اس میں کھایا میں نے. لمبی نشست میں بالکل میرا نشاط تھا جو وہ ڈسٹرب ہو گیا تھا, وہ سستی چڑھ گئی, کیونکہ میں رات میں عشاء پڑی جو فی الحال معمول ایسا میرا کہ سمجھو 8:15 بجے تقریباً, میرے 8:15 بجے نا تقریباً 8:15 بجے میں بستر پہ ہوتا ہوں, 8:15 یا 9 بجے ہمارے جس ملک میں ہوں نا وہاں بس وہ عشاء پڑی اور یعنی تقریباً 9:15 بجے کے آس پاس میں ہوتا ہوں بستر میں, اور فی الحال میرا رات کا سونے کا جدول 3 گھنٹے کا ہوتا ہے. 3 گھنٹے سویا پھر اٹھا, پھر چائے کے بغیر گزارا نہیں, ایک چائے اس سے مطلب فریش ہو جاتا ہوں. میں چائے پیتا ہوں, اس میں یا تو ایک بسکٹ ڈالتے ہیں یا ایک پاپا ڈالتے ہیں, وہ پھر وہ رات پھر وہ کام کرنے میں ذرا پیٹرول گاڑی میں آ جاتا ہے, پھر گاڑی گیئر میں ڈال دیتے ہیں تو چلتی رہتی ہے الحمدللہ. پھر دن کو بھی سوتا ہوں میں, پھر فجر پڑھ کے کو سونے کی ترکیب کرتے ہیں تو پھر اٹھ کے پھر تھوڑا کام کر لیتے ہیں, اس طرح اپنا دن کا رات کا جدول ہے
ماشاءاللہ
الحمدللہ. تو چائے میری عادت دو چائے کی ہے, رات میں دو چائے, لیکن میں کم چائے پیتا ہوں, بڑے بڑے جگ نما کپ نہیں پیتا جو یہ بھی پیشاب لاتے ہیں. چائے بہت پیشاب لاتے ہیں, جن کو شوگر ہو جاتی ان کو پوچھنا چائے بہت پیتے ہوں گے یا ٹھنڈی بوتلیں زیادہ پیتے ہوں گے, اور میٹھی ڈشوں کے عاشق ہوں گے, پھر بےچارے شوگر کے مریض ہو جاتے ہیں اور پھر تکلیفیں اٹھاتے ہیں.
ماشاءاللہ.
اس لیے میں نے جو پیشاب کی زیادتی کا علاج بتایا نا, یہ بے شک آپ کسی طبیب کا مشورہ کر لینا, لیکن مجھے یہ بتا دوں مجھے طبیبوں نے بہت مایوس کیا, ڈاکٹروں نے بالکل میرے سامنے بڑے بڑے ڈاکٹروں نے ہتھیار ڈال دیا کہ ہم کو تمہارا مرض سمجھ میں نہیں آتا. میں یہاں آ کر ٹیسٹوں پر تقریباً میرا 1.5 لاکھ روپے خرچ ہوا ہے, میں اتنے بھائیوں نے خرچ کیا جو محبت کرتے ہیں, یہ 1.5 لاکھ روپے خرچ ہوا, لیکن انہوں نے وہ میرے کو کچا دکھا دیا کہ علاج دیے بھائی تو یا तो अल्लाह ने मुझे इलाज दे दिया। अब ये इलाज कब तक काम करता है ये मुझे नहीं पता, हो सकता है कल ना करे, लेकिन मैंने वो नियत करके कि मुसलमान को नफा पहुंचाता हूँ आपको ये बताई, वरना अपनी बीमारी अपने मर्ज का तस्किरा करना ये मुझे पसंद नहीं है। जैसे लोग बोलते हैं कि है गला बैठा हुआ है और ये, फिर वो फिर बोलना भी शुरू करते हैं तो बोलते ही अपने, फिर कभी बोलते हैं बहुत थका हुआ हूँ और इतने दिन से तकरीरें कर रहा हूँ तो इतने घंटों से या इतनी रातों का जगा हुआ हूँ तो मैंने इतने मदनी मशवरे इतनी रातों से किए हुए हैं, फुला है चुनिए चुना, ये मैंने आपने नोट किया होगा मेरी आदत नहीं है, इसका कोई फायदा नहीं है। ये अल्लाह का करम है कि उसने हमको अपना नाम लेने की तौफीक बख्शी है, अपने दीन का काम करने की सआदत बख्शी है, उसका करम है। खामा का आवाम के सामने गिले शिकवे बनाकर उनकी हमदर्दियां हासिल करने से कोई फायदा नहीं है। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الحبيب
صلى الله تعالى على محمد। बापा एक डॉक्टर साहब का मैसेज आया है, कहते हैं मैं बापा जान का मदनी मुजाकरा देख रहा हूं, अपने मर्ज की जिस तरह बापा ने खुद तशखीस फरमाई है उसने मुझे अपने मरीजों के अमराज को जानने का तरफ की तरफ जबरदस्त रहनुमाई फरमाई है। डॉक्टर जावेद अत्तारी रावलपिंडी। पापा आप तो डॉक्टरों की भी तरबियत फरमा रहे हैं पापा,
यूरोलॉजिस्ट है क्या? ये यूरोलॉजिस्ट के लिए मदनी फूल थे
जी पापा,
कि वो अपने मरीजों को ये गाइड करेंगे ना
जी,
तो इंशाल्लाह ऑपरेशनों से भी जान छूट जाएगी।
होते क्या आलीशान है बापा के मदनी फूल, 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 बस मदनी चमनिस्तान है बापा के मदनी फूल, बस मदनी चमनिस्तान है बापा के मदनी फूल।